ओम शांति। आज मिति 2082 साल पौष 21 गते सोमवार, तदनुसार 5 जनवरी 2026। शिव बाबा को अनमोल महावाक्य मीठे बच्चे बाबा को श्रीमतले तिमी मनुष्य बाट देवता बन्छौ, गीता को ज्ञान र राजयोगले तिमीलाई संपूर्ण पावन बनाइदिन्छ। प्रश्न: सत्य युग में हर एक चीज सबै भन्दा राम्रो सत्व प्रधान हुन्छ किन? उत्तर: किनकि त्यहाँ मनुष्य सत्व प्रधान हुन्छन्। मनुष्य राम्रा भएपछि सामग्री पनि राम्रो हुन्छ र मनुष्य नराम्रा छन् भने सामग्री पनि हानिकारक हुन्छन्। सत्व प्रधान सृष्टिमा कुनै पनि वस्तु अप्राप्त हुँदैन, केही पनि कहीँबाट मगाउनु पर्दैन। ओम शान्ति। बाबाले यो शरीरद्वारा सम्झाउनुहुन्छ, यसलाई जीव भनिन्छ, यसमा आत्मा पनि छ र तिमी बच्चाहरूलाई थाहा छ परमात्मा पनि यसैमा हुनुहुन्छ। यो त सबैभन्दा पहिला पक्का हुनुपर्छ, त्यसैले उहाँलाई दादा पनि भनिन्छ। यो त बच्चाहरूलाई निश्चय छ, यही निश्चयमा नै रमण गर्नु छ। अवश्य बाबाले जसमा प्रवेश गर्नुभएको छ वा अवतार लिनुभएको छ उहाँको लागि बाबा स्वयं भन्नुहुन्छ, म यिनको धेरै जन्मको अन्त्यको पनि अन्त्यमा आउँछु। बच्चाहरूलाई सम्झाइएको छ यो हो सर्वशास्त्र शिरोमणि गीताको ज्ञान। श्रीमत अर्थात श्रेष्ठ मत, श्रेष्ठ भन्दा श्रेष्ठ मत, उच्च भन्दा उच्च भगवानको हो, जसको श्रीमतले तिमी मनुष्यबाट देवता बन्छौ। तिमी भ्रष्ट मनुष्यबाट श्रेष्ठ देवता बन्छौ, तिमी आउँछौ नै त्यसैको लागि। बाबा पनि स्वयं भन्नुहुन्छ, म आउँछु तिमीलाई श्रेष्ठाचारी निर्विकारी मतवाला देवी देवता बनाउन। मनुष्यबाट देवता बन्नुको अर्थ पनि बुझ्नु छ। विकारी मनुष्यबाट निर्विकारी देवता बनाउन बाबा आउनुहुन्छ। सत्य युगमा मनुष्य हुन्छन् तर दैवी गुण भएका, अहिले कलियुगमा छन् आसुरी अवगुण भएका मनुष्य। हो सारा मनुष्य सृष्टि, तर त्यो हो ईश्वरीय बुद्धि, यो हो आसुरी बुद्धि। त्यहाँ ज्ञान, यहाँ भक्ति। ज्ञान र भक्ति भिन्ना भिन्नै हुन्ने। भक्तिका पुस्तक कति छन् र ज्ञानका पुस्तक कति छन्? ज्ञानको सागर बाबा हुनुहुन्छ, उहाँको पुस्तक पनि त एउटै हुनुपर्छ। जसले पनि धर्म स्थापना गर्छन् उनीहरूको पुस्तक एउटै हुनुपर्छ, त्यसलाई आध्यात्मिक पुस्तक भनिन्छ। पहिलो आध्यात्मिक पुस्तक हो गीता, श्रीमद् भागवत गीता। यो पनि बच्चाहरूलाई थाहा छ, पहिलो आदि सनातन देवी देवता धर्म हो, न कि हिन्दू धर्म। मानिसहरूले सम्झन्छन् गीताबाट हिन्दू धर्म स्थापना भयो र गीता गायन गर्नुभएको हो श्रीकृष्णले। कसैलाई सोध्यौ भने भन्छन् यो गीता परम्परादेखि श्रीकृष्णले गायन गर्नुभएको हो, कुनै शास्त्रमा शिव भगवान वाच छैन, श्रीमद् श्रीकृष्ण भगवान वाच लेखिदिएका छन्। जसले गीता पढेका होलान् उनीहरूले सहजै बुझ्नेछन्। अहिले तिमीले बुझेका छौ यही गीता ज्ञानबाट मनुष्य देवता बनेका हुन्। जुन ज्ञान अहिले बाबाले तिमीलाई दिइरहनु भएको छ, राजयोग सिकाइरहनु भएको छ, पवित्रता पनि सिकाइरहनु भएको छ। काम महाशत्रु हो, यसैद्वारा नै तिमीले हार खाएका हौ। अब फेरि त्यसमाथि विजय प्राप्त गरेर तिमी जगत जीत अर्थात विश्वको मालिक बन्छौ। युद्ध धेरै सहज छ, बेहदका बाबा बसेर यिनी द्वारा तिमीलाई पढाउनुहुन्छ। वहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। यहाँ फेरि हुनुहुन्छ बेहदका पिता मनुष्यहरूका। नाम नै छ प्रजापिता ब्रह्मा। तिमीले कसैलाई पनि ब्रह्माका पिताको नाम बताउनुहोस् भनेर सोध्यौ भने अल्मलिने छन्। ब्रह्मा विष्णु शंकर रचना हुन्। यी तिनैका कोही त पिता हुनुहुन्छ होला नि। तिमीले देखाउँछौ यी तिनैका पिता हुनुहुन्छ निराकार शिव ब्रह्मा विष्णु शंकरलाई सूक्ष्म वतनका देवताका रूपमा देखाउँछन्। उनीहरूभन्दा माथि हुनुहुन्छ शिव। बच्चाहरूलाई थाहा छ जति पनि शिव बाबाका बच्चा आत्माहरू छन् उनीहरूको आफ्नो शरीर त हुन्छ होला। वहाँ त सदैव निराकार परमपिता परमात्मा हुनुहुन्छ। बच्चाहरूलाई थाहा भएको छ निराकार परमपिता परमात्माका हामी बच्चाहरू हौ। आत्माले शरीरद्वारा वंश परमपिता परमात्मा कति सहज कुरा छन्। यसलाई भनिन्छ अल्फ बे। कसले पढाउनुहुन्छ गीताको ज्ञान? कसले सुनाउनुभयो? निराकार बाबाले। वहाँको कुनै ताज आदि छैन। वहाँ ज्ञानको सागर बीज रूप चैतन्य हुनुहुन्छ। तिमी पनि चैतन्य आत्मा हौने। सबै वृक्षको आदि मध्य अन्तलाई तिमीले जानेका छौ। हुन त तिमी माली होइनौ, तर जान्न सक्छौ कसरी बिउ रोप्छन्, त्यसबाट वृक्ष निस्कन्छ। त्यो त हो जड वृक्ष, यो हो चैतन्य। तिम्रो आत्मामा ज्ञान छ, अरू कसैको आत्मामा ज्ञान हुँदैन। बाबा चैतन्य मनुष्य सृष्टिको बीज रूप हुनुहुन्छ, त्यसैले वृक्ष पनि मनुष्यहरूकै हुन्छ। यो हो चैतन्य रचना। बिउ र रचनामा फरक त हुन्छ नि। आपको बिउ रोपेपछि आफै उम्रिन्छ, फेरि वृक्ष कति ठुलो हुन्छ। त्यसै गरी मनुष्यको बिउबाट मनुष्य कति फलदायक हुन्छन्। जड बिउमा कुनै ज्ञान हुँदैन, यो त चैतन्य बीज रूप हो। वहाँमा सारा सृष्टि रूपी वृक्षको ज्ञान छ। कसरी उत्पत्ति पालना फेरि विनाश हुन्छ। यो धेरै ठुलो वृक्ष समाप्त भएर फेरि अर्को नयाँ वृक्ष कसरी ठडिन्छ, यो कुरा गुप्त छ। तिम्रो यो ज्ञान पनि गुप्त मिल्छ, बाबा पनि गुप्त आउनुभएको छ। तिमीलाई थाहा छ यो कलमै लागिरहेको छ। अहिले त सबै पतित बनेका छन्। अच्छा, बिउबाट सबैभन्दा पहिलो नम्बरमा जुन पात निस्कियो त्यो को हुनुहुन्थ्यो? सत्ययुगको पहिलो पात त श्रीकृष्णलाई नै भनिन्छ, लक्ष्मीनारायणलाई होइन। नयाँ पात सानो हुन्छ, पछि ठुलो हुन्छ। त्यसैले यो बिउको कति महिमा छ। यो त चैतन्य हुने, फेरि पातहरू पनि निस्किन्छन्, उनीहरूको त महिमा हुन्छ। अहिले तिमी देवी देवता बनिरहेका छौ, दैवी गुण धारण गरिरहेका छौ। मूल कुरा नै यो हो, हामीले दैवी गुण धारण गर्नु छ, उहाँहरू जस्तो बन्नु छ। चित्र पनि छन्। यी चित्र नभए बुद्धिमा ज्ञान नै आउँदैनथ्यो। यी चित्र धेरै काममा आउँछन्। भक्ति मार्गमा यी चित्रहरूको पनि पूजा हुन्छ र ज्ञान मार्गमा यी चित्रहरूबाट तिमीलाई यस्तो बन्नु छ भन्ने ज्ञान मिल्छ। भक्ति मार्गमा यस्तो सम्झँदैनन्, हामी यस्तो बन्नु छ। भक्ति मार्गमा कति मन्दिर बन्छन्? सबैभन्दा धेरै मन्दिर कसका होलान्? अवश्य शिव बाबाका हुन्छन्, जो बीज रूप हुनुहुन्छ। फेरि त्यसपछि पहिलो रचनाका मन्दिर हुन्छन्। पहिलो रचना लक्ष्मीनारायण हुनुहुन्छ। शिव पछि उहाँहरूकै पूजा सबैभन्दा धेरै हुन्छ। माताहरूले त ज्ञान दिन्छन्, उनीहरूको पूजा हुँदैन। उनीहरूले त पढाउँछन् नि। बाबाले तिमीलाई पढाउनुहुन्छ, तिमीले कसैको पूजा गर्दैनौ, पढाउने वालाको अहिले पूजा गर्न सक्दैनौ। तिमी पढेर फेरि अनपढ बनेपछि मात्रै फेरि पूजा हुन्छ। तिमी सो देवी देवता बन्छौ, तिमीलाई नै थाहा छ। जसले हामीलाई यस्तो बनाउनुहुन्छ उहाँको पूजा हुन्छ, फेरि हाम्रो पूजा हुन्छ नम्बर वार, फेरि गिर्दै गिर्दै पाँच तत्त्वको पनि पूजा गर्न थाल्छन्। शरीर पाँच तत्त्वको हुने, पाँच तत्त्वको पूजा गर वा शरीरको गर कुरा एउटै हो। यो ज्ञान त बुद्धिमा छ। यी लक्ष्मी नारायण सारा विश्वका मालिक थिए। यी देवी देवताहरूको राज्य नयाँ सृष्टिमा थियो, तर त्यो कहिले थियो यो कुरा जान्दैनन्। लाखौं वर्ष बनिदिन्छन्, तर लाखौं वर्षको कुरा त कहिल्यै कसैको बुद्धिमा रहन सक्दैन। अहिले तिमीलाई स्मृति भएको छ, हामी आजभन्दा 5000 वर्ष पहिला आदि सनातन देवी देवता धर्मका थियौं। देवी देवता धर्मका मानिसहरू फेरि अरू धर्महरूमा परिवर्तन भएका छन्। हाम्रो धर्म हिन्दू धर्म हो भन्न सक्दैनन्, तर पतित भएको कारणले आफूलाई देवी देवता भन्न सुहाउँदैन, अपवित्रलाई देवी देवता भन्न सक्दैनन्। मानिसहरूले पवित्र देवीहरूको पूजा गर्छन् भने अवश्य स्वयं अपवित्र छन्। त्यसैले पवित्रको अगाडि शिर झुकाउनु पर्छ। भारत वर्षमा खास गरी कन्याहरूलाई नमन गर्छन्, कुमारहरूलाई नमन गर्दैनन्। महिलालाई नमन गर्छन्, पुरुषलाई नमन किन गर्दैनन्? किनकि यस समयमा ज्ञान पनि पहिला माताहरूलाई मिल्छ, बाबा यिनमा प्रवेश गर्नुहुन्छ। यो पनि बुझेका छौ, यिनी अवश्य ज्ञानको ठूलो नदी हुन्, ज्ञान नदी पनि हुन्, फेरि पुरुष पनि हुन्। यिनी हुन् सबैभन्दा ठूलो नदी, ब्रह्मपुत्र नदी सबैभन्दा ठूलो हो, जुन कलकत्तातिर गएर सागरमा मिल्छ, मेला पनि त्यहाँ लाग्छ। तर उनीहरूलाई यो थाहा छैन, यो आत्माहरू र परमात्माको मेला हो। त्यो त पानीको नदी हो, जसको नाम ब्रह्मपुत्र राखिएको छ। उनीहरूले त ब्रह्म ईश्वरलाई भनेका छन्, त्यसैले ब्रह्मपुत्रलाई धेरै पावन सम्झन्छन्। ठूलो नदी हो भने पवित्र पनि त्यही हुन्छ। पतित पावन वास्तवमा गङ्गालाई होइन ब्रह्मपुत्रलाई भन्नुपर्छ। मेला पनि यिनको लाग्छ, यो पनि सागर र ब्रह्मा नदीको मेला हो। ब्रह्माद्वारा गोदमा लिने कार्य कसरी हुन्छ, यी बुझ्नु पर्ने गुह्य कुरा हुन् जुन प्राय लोप हुन्छन्। यो त बिल्कुल सहज कुरा हुने। भगवान वाच, मैले तिमीहरूलाई राजयोग सिकाउँछु, फेरि यो दुनियाँ नै समाप्त हुनेछ। शास्त्र आदि केही पनि रहने छैनन्, फेरि भक्ति मार्गमा यी शास्त्र हुन्छन्, ज्ञान मार्गमा शास्त्र हुँदैनन्। मानिसहरूले सम्झन्छन्, यी शास्त्र परम्परादेखि चल्दै आएका हुन्, ज्ञान त केही छैन। कल्पको अवधि नै लाखौं वर्ष बनिदिएका छन्, त्यसैले परम्परा भनिदिन्छन्। यसलाई भनिन्छ अज्ञान अन्धकार। अहिले तिमी बच्चाहरूलाई यो बेहदको पढाइ मिल्छ, जसबाट तिमीले आदि मध्य अन्त्यको रहस्य सम्झाउन सक्छौ। तिमीलाई यी देवी देवताहरूको इतिहास भूगोल पुरै थाहा छ। यी पवित्र प्रवृत्ति मार्गका पूज्य थिए, अहिले पुजारी पतित बनेका छन्। सत्ययुगमा हुन्छ पवित्र प्रवृत्ति मार्ग, यहाँ कलियुगमा अपवित्र प्रवृत्ति मार्ग छ, फेरि पछि निर्वृत्ति मार्ग हुन्छ, त्यो पनि ड्रामामा छ। त्यसलाई सन्यास धर्म भनिन्छ। घरवारको सन्यास गरेर जङ्गलमा जान्छन्, त्यो हो हदको सन्यास। बस्न त यही पुरानो दुनियाँमा नै बस्छन् नि, अहिली तिमीली बुझेका छौ हामी संगम युगमा छौ फेरि नयाँ दुनियामा जानेछौ तिमीलाई तिथि मिति सेकेन्ड सहित सबै थाहा छ उनीहरूले त कल्पको अवधि नै लाखौं वर्ष भनिदिन्छन् यिनीहरूले पूरा हिसाब निकाल्न सक्छन् लाखौं वर्षको कुरा त कसैले याद पनि गर्न सक्दैनन् अहिले तिमीले बुझेका छौ बाबा के हुनुहुन्छ कसरी आउनुहुन्छ के कर्तव्य गर्नुहुन्छ तिमीले सबैको कर्तव्यलाई जन्मपत्रीलाई जानेका छौ बाँकी वृक्षका पात त धेरै हुन्छन् त्यसको गणना कहाँ गर्न सक्छन् र यो बेहद सृष्टि रूपी वृक्षका कति पात छन् 5,000 वर्षमा यति धेरै करोड छन् भने लाखौं वर्षमा कति अनगिन्ती मानिस होलान् भक्ति मार्गमा देखाउँछन् लेखिएको छ सत्य युग यति वर्षको हुन्छ त्रेता यति वर्षको हुन्छ द्वापर यति वर्षको हुन्छ त्यसैले बाबा बसेर तिमी बच्चाहरूलाई यी सबै रहस्य सम्झाउनुहुन्छ आपको बिउ देख्दा आपको वृक्ष अगाडि आउँछ नि अहिले मनुष्य सृष्टिको बीज रूप तिम्रो अगाडि हुनुहुन्छ तिमीलाई बसेर वृक्षको रहस्य सम्झाउनुहुन्छ किनकि चैतन्य हुनुहुन्छ बताउनुहुन्छ हाम्रो यो उल्टो वृक्ष हो तिमीले सम्झाउन सक्छौ जति पनि यो दुनियाँमा छन् जड वा चैतन्य हुबहु रिपिट हुनेछन् अहिले कति वृद्धि भइरहेका छन् सत्य युगमा यति हुन सक्दैन भन्छन् फलानु चिज अस्ट्रेलियाबाट जापानबाट आयो सत्य युगमा अस्ट्रेलिया जापान आदि कहाँ थिए र ड्रामा अनुसार त्यहाँको चिज यहाँ आउँछ पहिला अमेरिकाबाट गहुँ आदि आउँथ्यो सत्य युगमा कहाँबाट आउँछ र त्यहाँ त हुन्छ नै एक धर्म सबै चिज भरपूर हुन्छन् यहाँ वृद्धि भइरहन्छन् त्यसपछि त्यससँगै सबै चिज घट्दै जान्छन् सत्य युगमा कहीँबाट मगाउँदैनन् अहिले त हेर कहाँ कहाँबाट मगाउँछन् पछि मानिस बढ्दै गएका हुन् सत्य युगमा त अप्राप्त वस्तु कुनै हुँदैन त्यहाँको हरेक चिज सतो प्रधान धेरै राम्रो हुन्छ मनुष्य नै सतो प्रधान हुन्छन् मनुष्य राम्रा छन् भने सामग्री पनि राम्रो हुन्छ मनुष्य नराम्रा छन् भने सामग्री पनि हानिकारक हुन्छ विज्ञानको मुख्य चिज हो आणविक बम जसबाट यति धेरै विनाश हुन्छ कसरी बनाउँछन् होला बनाउने आत्मामा पहिलादेखि नै ड्रामा अनुसार ज्ञान हुन्छ समय आइसकेपछि उनीहरूमा त्यो ज्ञान आउँछ जसमा ज्ञान हुन्छ उनीहरूले नै काम गर्नेछन् र अरूलाई सिकाउनेछन् कल्प कल्प जुन पाठ खेलेका छन् त्यही चलिरहन्छ अहिले तिमी कति ज्ञानवान बन्छौ यसभन्दा धेरै ज्ञान हुँदैन तिमी यो ज्ञानबाट देवता बन्छौ यसभन्दा उच्च कुनै ज्ञान छैन त्यो हो मायाको ज्ञान जसबाट विनाश हुन्छ उनीहरू अर्थात् वैज्ञानिकहरू चन्द्रमामा जान्छन् खोज्छन् तिम्रो लागि कुनै नयाँ कुरा होइन यो सबै मायाको आडम्बर हो धेरै सो गर्छन् अति गहिराईमा जान्छन् धेरै बुद्धि लडाउँछन् केही कमाल गरेर देखाउ धेरै कमाल गर्दा फेरि नोक्सान हुन्छ के बनाइरहन्छन् बनाउनेलाई थाहा हुन्छ यसबाट यो विनाश हुन्छ अच्छा मिठे मिठे सिकिल दे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते धारणाको लागि मुख्य सार नम्बर एक गुप्त ज्ञानको स्मरण गरेर हर्षित रहनु छ देवताहरूको चित्रलाई अगाडि राखेर उनीहरूलाई नमन वन्दन गर्नुको सट्टा उनीहरू जस्तै बन्नको लागि दैवी गुण धारण गर्नु छ। नम्बर दुई, सृष्टिको बीज रूप बाबा र उहाँको चैतन्य रचनालाई जानेर नलेज फुल बन्नु छ। यो ज्ञान भन्दा बढी अरू कुनै ज्ञान हुन सक्दैन, यसै नशामा रहनु छ। आजको बाबाको वरदान एक बाबा दोस्रो न कोही यस पाठको स्मृतिद्वारा एक रस स्थिति बनाउने श्रेष्ठ आत्मा भव। एक बाबा दोस्रो न कोही यस पाठको स्मृतिद्वारा एक रस स्थिति बनाउने श्रेष्ठ आत्मा भव। विस्तार, एक बाबा दोस्रो न कोही यो पाठ निरन्तर याद भयो भने स्थिति एक रस बन्छ, किनकि ज्ञान त सबै मिल्यो, अनेक पोइन्टहरू छन्, तर पोइन्टहरू हुँदाहुँदै पोइन्ट रूपमा रहनु यो हो त्यस समयको कमाल, जुन समयमा केही कुराले तल तानिरहेको हुन्छ। कहिले कुनै कुराले तल तान्छ, कहिले कुनै व्यक्तिले, कहिले कुनै चिजले, कहिले वायुमण्डलले, यो त हुने नै छ। तर सेकेन्डमा यो सबै विस्तार समाप्त भएर एक रस स्थिति रह्यो भने भनिन्छ श्रेष्ठ आत्मा भवको वरदानी। स्लोगन, ज्ञानको शक्ति धारण गरेमा विघ्नले आक्रमण गर्नुको सट्टा हार खानेछ। ज्ञानको शक्ति धारण गरेमा विघ्नले आक्रमण गर्नुको सट्टा हार खानेछ। बाबाको अव्यक्त इशारा, यो अव्यक्त मासमा बन्धन मुक्त रहेर जीवन मुक्त स्थितिको अनुभव गर। अहिले तिमीहरू सबै यस्तो मुक्त बनेर मास्टर मुक्तिदाता बन, जसले गर्दा सर्वात्माहरू प्रकृति भक्त सबै मुक्त हुनेछन्। अहिले ब्रह्मा बाबा यही एउटै कुरामा मिति प्रति सचेत हुनुहुन्छ, मेरो एक एक बच्चा कहिले जीवन मुक्त बन्छ, यस्तो नछान अन्त्यमा जीवन मुक्त बन्नेछौ, होइन? धेरै समयदेखिको जीवन मुक्त स्थितिको अभ्यासले धेरै समयको जीवन मुक्त राज्य भाग्यको अधिकारी बनाउँछ। सोमान, म श्रेष्ठ आत्मा हुँ। ओम शान्ति।